نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير پیج 631 بقیہ مراحل کار. یہ اللہ کا ہی احسان ہے کہ اس نے مجھ جیسے ادنا بندے سے یہ مبارک خدمت لی کہ میں اس اعلیٰ ترین بندے کی سیرت اور کارنامہ حیات کی ایک جھلک پیش کرنے میں کامیاب ہوا. اس خدمت کی انجام دہی میں اپنے فاضل پیش رموں کا بے حد شرمندہ احسان ہوں کہ جنہوں نے اس موضوع پر نہایت اعلیٰ معیار کی وسیع تصانیف چھوڑ دی. اس کے علاوہ دور حاضر کے دوست خواب تحقیق مولانا سید ابو الاعلیٰ المودودی اور ڈاکٹر حمید اللہ صدیقی MA PhD جنہوں نے کیا ہوا تھا, ان کا بہت ہی زیادہ ممنون ہوں کہ ان کے ہاں سے مجھے وہ خاص تحریک انگیز نقطۂ نظر ہاتھ آیا جس نے سیرت کے بہت سے نئے پہلو میرے سامنے کھول دیے. اور میں امید کرتا ہوں کہ اس کتاب کا مطالعہ کرتے ہوئے قارئین کے سامنے فکر و کاوش کی کچھ نئی راہیں کھل سکیں گی. کھلی ہیں کچھ؟ نبی صلی اللہ علیہ وسلم کی زندگی کو اتنی ڈیٹیل سے پڑھ کر آپ کو اپنے لیے کچھ موٹیویشن ملا؟ الحمدللہ. اس کے علاوہ ان اصحاب کے میں اپنے ان خاص محبوں کا بارے احسان بھی, یعنی وہ لوگ جو محبت کرتے ہیں, ان کا احسان بھی اپنے کندھوں پر محسوس کرتا ہوں جنہوں نے بار بار ہمت افزائی کی اور متواتر مجھے اس خدمت کے لیے اکسایا. انہی خاص محبت کرنے والوں میں ایک شخصیت اس کتاب کو پہلی دفعہ نشر کرنے والے چوہدری یونس صاحب ہیں, جو بالکل غیر کاروباری ذہن کے ساتھ بار بار اس کی تکمیل کی تمنائے بیتاب لیے ہوئے مجھ سے ملتے رہے اور رخوارے قلم کو رواں کرتے رہے. اللہ تعالیٰ ان سارے بزرگوں اور احباب کو جزائے خیر دے. اب تک یہ کام جن حالات میں ہوا ہے وہ بالکل نہ بتانے والے ہیں, یعنی بتا ہی نہیں سکتے یہ کام کیسے ہوا. کتنی ہی بار اسے ہاتھ میں لیا لیکن چند روز کے کام کے بعد پھر وقفہ آ گیا, یعنی نہیں کر سکے. تعطل کے لمبے لمبے وقفے حائل ہوتے رہے. بس اوقات مہینوں میں ایک حرف نہیں لکھا جا سکا, یعنی کئی مہینے ایک لفظ نہیں لکھا. مگر مسافر شوق تھا کہ جسے بار بار گرنے پر کوئی غیر مرئی طاقت, غیر مرئی کیا ہوتی ہے؟ جو نظر نہ آئے رویت سے, یعنی وہ طاقت جو نظر نہ آئے پھر اٹھا دیتی رہی. ایک دن یکا یک ذہن میں یہ خیال القا ہوا کہ غالباً اللہ تعالیٰ کی رضا یہ ہوئی کہ جس عظیم ہستی کی زندگی کا عکس دنیا کو دکھانے چلے ہو, اس کے تجربوں کا سواں ہزارواں حصہ تو تمہیں بھی چکھنا چاہیے, ورنہ تحریر میرا وہ رخ کیسے آئے گی. اس خیال نے ارادے کو اتنی مضبوطی دی کہ جب بھی اپنے آپ سے کام لینا ممکن ہوا ہر طریقے سے لیا. کتاب کا نصف آخر ایسا ہے کہ جس کا بیشتر حصہ بستر پر لیٹ کر لکھا گیا. یہ سیکھیے. دیکھیے, کوئی بھی بڑا کام جسم کی راحت کے ساتھ نہیں ہوتا. آپ کہتے ہیں آپ کورس کر رہے ہیں, کورس کے دوران کئی دفعہ بیمار ہوں گے اور اس بیماری کے دنوں میں آپ کو لیٹ کر بھی پڑھنا پڑے گا, پڑھانا بھی پڑے گا, تو یہ ہوگا. ادروائز پھر اس چیز کا حق ادا نہیں ہوتا. گویا کہ انہوں نے اس کتاب کو ہر قسم کے حالات میں لکھا. گویا میں نے اپنی ہستی کو اس کام میں بالکل نچوڑ نچوڑ کر صرف کیا ہے. اس کے علاوہ توقع ہے کہ اللہ اسے قبول فرمائے اور ذریعہ خیر و فلاح بنائے گا, اور اللہ تعالیٰ کا بہت شکر گزار ہوں کہ اس نے میری التجا کو شرف قبولیت بخشا. کام جو ہو چکا یہ اس سے بہت کم ہے کہ جو مجوزہ کیا, جس کی تجویز دی گئی تھی, یعنی شروع میں سوچا تھا, جو مزوجہ خاکے کے مطابق کرنا باقی ہے. غالباً 2-3 جلدوں تک پھیلے گا. اس وقت در حقیقت ایک ہی طویل مباحث, یعنی جس میں بحث کی گئی, پیش کیا گیا ہے, جو اپنی جگہ مفصل اس لحاظ سے تو ہے کہ اس میں نبی صلی اللہ علیہ وسلم کی روداد کشمکش بڑی حد تک آ گئی ہے, مگر یہ دوسرے پہلوؤں سے تشنا بھی ہے کیونکہ سیرت پاک کے بہت سے اہم گوشوں کو سرے سے اس میں چھیڑا ہی نہیں گیا. اس کے سلسلے میں ایک خاکہ سامنے ہے. مجوزہ خاکے پر تو میں کام نہیں کر سکا, کچھ نئے لوگ شرف حاصل کریں گے. مطلب یہ کہ میں نے یہ کتاب لکھ دی ہے, اس میں بڑے بڑے ٹاپک تھے, آپ نے دیکھا ہوگا, تو آئندہ کچھ لوگ اللہ ایسے پیدا کرے گا جو اس کو پھر چھوٹے چھوٹے ٹاپکس میں لے کے جائے گا, یہ مراد ہے. وہ خاکہ کیا تھا؟ اس جغرافیائی اور تمدنی ماحول کی عکاسی جس میں نبی صلی اللہ علیہ وسلم کی بعثت ہوئی, یعنی نبی صلی اللہ علیہ وسلم کی پیدائش سے لے کر بعثت تک کے جو حالات تھے وہ کیا تھے. پھر دوسرا کیا تھا؟ کہ نبی صلی اللہ علیہ وسلم کے پیغام اور نصب العین کی وضاحت, اس حقیقت کی تفصیل کہ آپ انسانی زندگی میں کیا بنیادی تبدیلیاں کرنے اٹھے تھے. نیز نبی صلی اللہ علیہ وسلم کی دعوت کی نوعیت اور دائرہ کار کیا تھا. نبی صلی اللہ علیہ وسلم کی قائدانہ بصیرت اور سیاسی حکمت کا مطالعہ. نبی صلی اللہ علیہ وسلم کی دعوت کے نتیجے میں کیسا انسان تیار ہوا. خواتین نے کس کس طرح نبی صلی اللہ علیہ وسلم کی جد و جہد میں تعاون کیا. एक मुस्तकिल जिल्द में नबी सल्लम के पूरे तामीरी कारनामे की रुदाद इस अंदाज में पेश करने का प्रोग्राम बने कि इस दौरे हाजिर में इससे अमली रहनुमाई हासिल की जा सके। एक मुस्तकिल जिल्द में नबी सल्लम के पूरे तामीरी कारनामे की रुदाद इस अंदाज में पेश करने का प्रोग्राम बने कि दौरे हाजिर में इससे अमली रहनुमाई हासिल की जा सके। ज़िंदगी के एक एक शोबे को जिन नए असूलों पर जिस हिकमत और तदरीज से नबी सल्लम ने उस्तवार किया इसे मुतअद्दिद मकालात में लाया जाए, मसलन इल्हामी हिकमत की इशात, माशरे के बालिगों और नई नस्लों के लिए निज़ाम तालीम की तासीस। तासीस क्या होती है जी? अस्सी बुनियाद डालना, अखलाक आमा की तामीर, माशी इस्लाह व तरक्की, दिफाई तंजीम और इसके इस्तेहकाम, सियासी हैयत की तश्कील नौ, माशरत और सकाफत की तजदीद, इस्लामी निज़ाम अदल का निफाज, सफ़े क़्यादत की तरबियत, बैनुल अक़वामी ताल्लुकात की उस्तवारी और दूसरे मुख्तलिफ तामीरी इक़दामात को इनकी असूली रुख और इनकी अमली तदाबीर के साथ खोल कर बयान किया जाए। फिर अगला टॉपिक क्या है कि नबी सल्लम की इस्लामी हुकूमत की दिफाई और फ़ौजी कार्रवाइयों की तफसीली रुदाद। फिर नेक्स्ट, ज़रूरत है कि एक मुस्तकिल जिल्द में एतराज़ करने वालों के एतराजात पर बहस की जाए, नीस वाक़ियात और शख्सियतों और अहम तारीखों के तायुन में रिवायात के जो इख्तलाफात पाए जाते हैं इन पर तहकीकी नज़र डाली जाए। फिर सीरत नबी के माखज, माखज क्या होता है, जहाँ से अखज़ किया जाए, और इस मौजू पर अब तक इल्मी कारनामों पर किसी कदर नाकिदाना नज़र डाली जाए, उर्दू ज़ुबान में सीरत निगारी का तहकीकी जायज़ा, साथ के साथ मुतअद्दिद अहम नक्शों की तैयारी मद्देनज़र रहे जिनको सामने रखने से वाक़यात अच्छी तरह समझ में आते हैं। इस मैदान में कुछ ना कुछ काम और ख़ासा कीमती काम हो चुका है, ज़रूरत है किसे और आगे बढ़ाया जाए। बाइक नहीं कि मुख्तसर इंसानियत की सीरत और तहरीक इस्लामी के पूरे तारीखी दौर के मुतल्लिक एक मुस्तकिल एटलस मुरतब हो जाए, किताब में शामिल होने वाली मुतफरिक मालूमात को एक बड़े दीवारी नक्शा सीरत में यकजा कर देने की हसरत भी है। आप देखिए इससे क्या पता चलता है कि हर बंदा जो काम करता है ना उसके जहन में भी कुछ और भी होता है उससे मुतलिक, पूरा डिलीवर कभी नहीं हुआ। ये तो मैं गवाही दे सकती हूँ, हर साल दौरे कुरान होता है और हर साल के दूसरे तीसरे पारे पर फिर मैं ये सोच लेती हूँ कि अब जो बातें रह गई हैं वो अगले साल, ये अल्लाह की देन है, शायद फिर इसीलिए अगले साल के लिए कुछ बच जाता है, वरना तो बंदा एक बात कह दे तो फिर दोबारा तो कभी भी ना कह सके। तो कभी भी अपनी चीज़ से मुतमईन नहीं होना चाहिए। और फिर इसी तरह से किताब में शामिल होने वाली मुतफरिक मालूमात को एक दीवारी नक्शा सीरत में यकजा कर देने की हसरत भी है। इस किताब के तराजम कम से कम अंग्रेज़ी, अरबी, बंगाली और हिंदी में करने की तमन्ना है, इस तरह इसका दायरा असर वसी हो जाएगा। अल्लाह ताला से दुआ है कि वो इन इरादों को जामे अमली पहनाने की राह निकाले और इस अजीम काम के लिए जिन हालात और इसबाब की ज़रूरत है वो अपने ख़जाने रहमत से बहम पहुँचाए। बेसिकली ये नईम सदीकी साहब का नोट था जिन्होंने इस किताब को लिखा और उस पर नज़र सानी की। तो आपके मेरे लिए इसमें क्या अमल की बात है कि जब भी कोई काम करें तो उस काम को फिर करने के बाद मुतमईन ना हो जाए, नीयत इरादा ये रखें कि वो काम आगे बढ़े। आपको तय कि इमाम बुखारी ने बुखारी लिखी, इमाम बुखारी की किताब पे आगे पूरी पूरी PhDs हो रही हैं, उसके अबवाब, उसकी मुख्तसर बुखारी, उसकी शरह, फतुल बारी उसी की शरह। तो कहने का मकसद ये है कि मुतमईन ना हो, आप भी जो काम करें अपने नोट्स को ला के रख दें बस पढ़ लिया, नहीं उसमें फिर कभी देखा करें जाके ये कमी है, ये बेशी है, अच्छा ये कर लूँ, ये दूर हो जाए, अच्छा पहले नोट्स ऐसे लेती थी अब दोबारा सुन लूँ, चलें वही लेसन दोबारा सुन लूँ। जितना ज़्यादा आप अपने आप को इन चीज़ों में रखेंगे अल्लाह ताला आपसे उतना ज़्यादा काम लेगा। ठीक है।